ولقد يسرنا القرآن للذكر فهل من مدكر فهل من مدكر
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين وصلى الله على سيدنا ونبينا أبي القاسم المصطفى محمد وعلى آله الطيبين الطاهرين المعصومين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ربنا وابعث فيهم رسولا منهم يتلو عليهم آياتك ويعلمهم الكتاب والحكمة ويزكيهم إنك أنت العزيز الحكيم صدق اللہ العلی العظیم. آیت نمبر 129 میں حضرت ابراہیم علیہ السلام کی ایک اور دعا جو بہت اہم دعا ہے, جو رسول اللہ کی بعثت کے لیے دعا ہے, لہذا اسی آیت کے مد نظر رسول اللہ سے بھی یہ منقول ہے کہ میں اپنے باپ ابراہیم کی دعا ہوں, یعنی میں ان کی دعا کا نتیجہ ہوں. انہوں نے جب مکہ کو آباد کیا تو حضرت ابراہیم نے دعا فرمائی تھی کہ پروردگارہ میری ذریت میں ایک رسول مبعوث فرما. وہ رسول جس کا اس آیت میں تذکرہ ہے وہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہیں. فرمایا ربنا وابعث فیہم رسولا, اور اے میرے پروردگار, اے میرے رب, اے میرے مالک, اے میرے پرورش کرنے والے, وابعث فیہم رسولا, اور تو مبعوث کر, تو بھیج ان میں, اسی ذریت کی جس کی پہلے بات گزر چکی, اسی میری ذریت میں مبعوث فرما رسولا, ایک رسول. اور ہمیں معلوم ہے کہ وہ رسول جو مبعوث ہوئے ہیں وہ ختمی مرتبت ہیں. منہم, جو انہی میں سے ہو, جو میری نسل میں سے ہو, جو نسل اسماعیل میں سے ہو, یتلو علیہم, یہاں اس رسول کے آنے کے اہداف کیا ہیں, ہدف کیا ہے اس رسول کی بعثت کا, یتلو علیہم آیاتک, جو ان پہ تلاوت کرے تیری آیات کی, ویعلمہم الکتاب والحکمہ, اور ان کو تعلیم دے تیری کتاب کی, کتاب قرآن بھی ہو سکتا ہے اور ساری آسمانی کتابیں, جتنے الہی معارف ہیں ان کی تعلیم دے, والحکمہ, اور حکمت کی تعلیم دے. اس کے علاوہ جو دوسرے علوم ہیں, جو فلسفہ احکام ہے, جو دوسری اہم باتیں ہیں, ان کی بھی ان کو تعلیم دے, ویزکیہم, اور ان کا تزکیہ کرے, ان کو پاکیزہ کرے. دیکھیں قرآن کریم کے چار مقامات پہ یہ آیت ہے, تھوڑے فرق کے ساتھ. تین مقامات پہ تزکیہ پہلے ہے, تعلیم کا بعد میں تذکرہ ہے, یزکیہم ویعلمہم الکتاب والحکمہ. لیکن اس آیت میں جو حضرت ابراہیم کی دعا ہے, پہلے تعلیم کا تذکرہ ہے اور بعد میں تزکیہ کا. حالانکہ کیونکہ تین مقامات پہ تزکیہ پہلے آیا, لہذا ایک نظریہ یہ ہے کہ تزکیہ بہت اہم ہے. انسان کا نفس پاک ہو تب تعلیم کا فائدہ ہے, جیسے کہ ظرف کا پاک ہونا ضروری ہے. ہم پاک ظرف میں اگر پانی, دودھ یا کوئی ایسی چیز رکھیں گے تو وہ پاک ہوگی. اگر ظرف نجس ہے, اس میں جو بھی چیز آپ ڈالیں گے تو وہ نجس ہو جائے گی. لیکن تین مقامات پہ جو تزکیہ مقدم ہوا ہے, پہلے آیا ہے, واقعاً اس کی اہمیت ہے. لیکن اس مقام پہ تعلیم کا پہلے آنا, تزکیہ کا بعد میں آنا, شاید اس طرف اشارہ ہے کہ دونوں چیزیں اہم ہیں, دونوں چیزیں اکٹھی لے کے چلنا ہے ہمیں, تزکیہ اور تعلیم. اگر فقط تزکیہ ہے, تعلیم نہیں ہے, تو اس کا بھی فائدہ نہیں ہے. فقط تعلیم ہے, اس کے ساتھ تزکیہ نہیں ہے, تزکیہ نفس نہیں ہے, انسان کا باطن پاک نہیں ہے, تو اس کا بھی فائدہ نہیں ہے. انک انت العزیز الحکیم, یقیناً تو عزیز ہے, تو غالب ہے, تو اقتدار والا ہے, الحکیم, تو حکمت والا ہے. اس کے بعد وَمَنْ يَرْغَبُ عَنْ مِلَّةِ إِبْرَاهِيمَ إِلَّا مَنْ سَفِحَ نَفْسَهُ, پھر یہود و نصارہ کو متوجہ کرتے ہوئے, کیونکہ حضرت ابراہیم کا جو دین تھا وہ دین حنیف تھا, वो खुदा परस्ती का दीन था जिसमें शिर्क नहीं था, बुत परस्ती नहीं थी। अपने ज़ाती अकायद, ज़ाती खुराफात जो यहूद नसारा ने जिसका इजाफा कर लिया था, जिसको अहवा का नाम दिया है, वो उससे पाक था। लिहाजा फरमाया व मैं यरगबो, और कौन है। देखें, यरगबो का लफ्ज़ अगर फ़ी और इलही के साथ आए तो इसका मतलब होता है रागिब होना, शौक़ रखना किसी चीज़ का। लेकिन अगर यरगबो का लफ्ज़ अन के साथ आए तो इसका मतलब होता है रुख मोड़ लेना, दूरी अख्तियार करना, बेरगबती का इजहार करना। और जो रुख मोड़ लेगा अपना अन मिल्लत इब्राहिम, मिल्लत इब्राहिम से, हज़रत इब्राहिम के मशरब से, उनके मसलक से, उनके दीनी तरीक़े से जो रुख मोड़ लेगा, इल्ला मनसफ़ नफ्सा, हाँ वो ही रुख मोड़ेगा मिल्लत इब्राहिम से, इल्ला मनसफ़ नफ्सा, जिसका जो हमाकत नफ्स में मुबतला होगा। देखें, वमन यरगबु अन मिल्लत इब्राहिम, और कौन है, ये इस्तेफ़हाम की सूरत में बताया जा रहा है, एक सवाली सवाली सूरत में, ताकि मुतवज्जे किया जाए अफराद को। और कौन है जो मिल्लत इब्राहिम से दूरी अख्तियार करे, हाँ वही हो सकता है, इल्ला मनसफ़ नफ्सा, जो सफ़ी है, जो हमाकत नफ्स में मुबतला है। सफ़ी वो होता है जो अपने फ़ायदे और नुकसान की शनाख्त जिसको हासिल ना हो। वलकद इस्तफ़ईनाहु फ़िद दुनिया, और बिततहकीक हमने अपनी बंदगी के लिए उनको मुंतखब कर लिया। इस्तफ़ईना, इस्तफ़ा, मुस्तफ़ा, बंदगी के लिए किसी को मुंतखब कर लेना, ख़ास कर लेना, उसके लिए ये लफ्ज़ इस्तेमाल होता है। हमने दुनिया में भी उसको अपनी बंदगी के लिए मुस्तफ़ा बना दिया, उसको मुंतखब कर लिया। वइन्नहु फ़िल आखिरत लमिन अस्सालिहीन, और यकीनन वो आखिरत में भी सालिहीन में से है। दुनिया में सालिहीन में से नहीं है क्या? दुनिया में भी सालिहीन में से हज़रत इब्राहिम, लेकिन आखिरत में इस वजह से बयान किया क्योंकि आखिरत अहम है। जो आखरत में साले होगा वो गोया कि दुनिया में भी साले है, जो आखरत में इबादत गुजार है वो गोया कि दुनिया में भी इबादत गुजार है। जिसको आखरत में मुखलसीन या मुखलसीन में से कहा जाए, याद किया जाए, जिसका शुमार हो, वो दुनिया में भी ऐसा है। इद क़ाल लहू रब्बुहू, और उस वक्त को भी याद करो जब हज़रत इब्राहिम, इद क़ाल लहू रब्बुहू, जब हज़रत इब्राहिम के रब ने उससे कहा असलम, तू तस्लीम हो जा। ये भी असलम मकाम तस्लीम, इस्लाम का बुलंदतरीन दर्जा है, जो तस्लीम महज होती है, जिसमें क़ाला असलम तो ले रब्बिल आलमीन, तो हज़रत इब्राहिम ने क्या अर्ज़ किया, असलम तो ले रब्बिल आलमीन, मैं आलमीन के मुरब्बी, आलमीन के परवरदगार, आलमीन के नशोनुमा पाने वाले के सामने तस्लीम हुआ। देखें, कोई सवाल नहीं है, उधर हुक्म हो रहा है असलम असलम, तो लिहाजा ये तस्लीम महज का मकाम होता है, जिसमें कोई चूं चरा नहीं, कोई सवाल नहीं, कोई इस्तेफहाम नहीं। और इसके बाद अगली आयत में ववस्सा बिहा इब्राहीम, हज़रत इब्राहिम का इस आयत में भी तज़करा और वसीयत की, बिहा इब्राहीम बनी है इसी की, जिस दीन का, जिस शरीयत का, जिन मारिफ का हम तज़करा कर रहे हैं, इसी की, इसी इस्लाम की, इसी मिल्लत की, इसी दीन की, इसी शरीयत की, हज़रत इब्राहिम ने वसीयत की। वसीयत मामूलन जो लफ्ज़ इस्तेमाल होता है, वैसे कोई मुश्किल पेश आने से पहले जो किसी को नसीहत की जाती है उसको वसीयत कहा जाता है। लेकिन मामूलन ये लफ्ज़ जो एहतज़ार की हालत में, जानकनी की हालत में, मरने वाला शख्स जो मोहतज़र जो करता है नसीहत, उसको वसीयत के नाम से याद किया जाता है। और वसीयत की इसी मिल्लत की, इसी दीन की हज़रत इब्राहिम ने बनी है अपने बेटों को, व याकूब, और हज़रत याकूब ने भी। ऐ यहूदो नसारा, आप कहते हैं कि हज़रत इब्राहिम हमारे दीन पे थे, यहूद पे थे, नसारा पे थे, हमारे दीन पे थे हज़रत इब्राहिम, नहीं, हज़रत इब्राहिम और इसी तरह तुम्हारे बाप, तुम्हारे बुज़ुर्ग, तुम्हारे वालिद हज़रत याकूब ने, उन्होंने भी अपने बेटों को इसी मिल्लत इब्राहिमी की दावत दी थी। उन्होंने क्या कहा था, या बनिया, ऐ मेरे बेटो, इन्नल्लाह हस्तफा लकुमुद्दीना, यकीनन अल्लाह ने दीन को तुम्हारे लिए मुंतखब कर दिया है। دین مصطفیٰ ہے، دیکھیں جو دین کے رہنما ہیں وہ بھی مصطفیٰ ہیں، وہ بھی برگزیدہ ہستیاں ہیں. خود دین یہ بھی ایک خالص چیز ہے جو فقط خدا کے لیے انسان کو بلاتا ہے اور فقط خدا کے سامنے جھکنے کی تعلیم دیتا ہے. لہذا ان اللہ اصطفیٰ لکم الدین، خدا نے تمہارے لیے دین کو منتخب کیا ہے. تم بے دین نہیں ہو، تم بت پرست نہیں ہو، تم مشرک نہیں ہو، خالص دین. فلا تموتن الا وانتم مسلمون، پس تم یقیناً تم نہ مرنا الا وانتم مسلمون، مگر یہ کہ تم اسلام کی حالت میں ہو. دیکھیں مرنا انسان کے اپنے ہاتھ میں نہیں ہوتا. حضرت ابراہیم اور حضرت یعقوب کیوں کہہ رہے ہیں کہ تم نہ مرنا، یعنی جب موت آئے تمہیں تو اسلام کی حالت میں آئے. موت آئے تو تم بت پرست نہ ہو، تم مشرک نہ ہو، کیونکہ دیکھیں یہ آخری لحظہ، آخری لمحات بہت اہم ہوتے ہیں. بہت سارے افراد دنیا میں پہلے عمر کے حصے میں مسلمان ہوتے ہیں، مومن ہوتے ہیں، لیکن بعض مشکلات اور اپنی اعمال اور بدکاریوں کی وجہ سے، غلط اعمال کی وجہ سے عمر کے آخری حصے میں وہ شیطان ان کو کامیاب ہو جاتا ہے گمراہ کرنے میں. لہٰذا عاقبت بخیری بہت مہم ہے. اس آیت میں بھی اسی بات کی طرف اشارہ ہے کہ جب تمہیں موت آئے تو اسلام کی حالت میں آئے. اسلام کی حالت سے کیا مراد ہے؟ یعنی پروردگار کے دین اور اس کی شریعت کے سامنے تم جھکنے والے ہو، اس کے سامنے سر تسلیم خم ہو. پروردگار ہمیں بھی توفیق دے کہ ہم دینی احکامات کے سامنے سر تسلیم خم ہوں. اللہم صل علی محمد و آل محمد.